यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै कठिन परिस्थितिको सामना गरेर अघि बढ्न एमाले कार्यकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको अनुसन्धानका कामहरू कानून बमोजिम नै भइरहेको गृहमन्त्री रमेश लेखकद्वारा स्पष्ट। कानूनी शासन स्थापित गर्नु नेपाली कांग्रेसको पहिलो प्राथमिकता रहेको उप प्रधानमन्त्री प्रकाशमान सिंहको भनाई। फ्रान्समा चिदो आँधीका कारण कम्तीमा 11 जनाको मृत्यु। र एनपीएल क्रिकेट अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्स र काठमाडौँ गोर्खाज विजयी।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गरेर अघि बढ़ाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ। पार्टीको केन्द्रीय संगठन विभागद्वारा आज ललितपुरमा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको परिस्थितिमा परिवर्तन ल्याउने गरी सिंगो पार्टी पंक्ति परिचालित हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सबै लाग्नुपर्ने भन्दै पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्ने बताउनुभयो।
तपाईँ पुष्पलालले सही विचारले कोही विचार है तगडा कुरा गरेर बस्ने भोटो चाहिँ फुटाउने तर नेतृत्व दिन नसक्ने यस प्रकारका अवस्थाहरूको विपत्ति जनाउने तर सही बाटो के हो त्यो पहिला असहमति राखेर आफूलाई के छौँ भन्ने पृथक देखाउने। अब पुष्पलाल सहमति जुटाउन सक्नु भएन सहमति जुटाउन पुष्पलाल आफै लाग्नुपर्ने कालबासले हामीलाई माओवादी बनाउन आफै आएका थिए नेपालमा लेनिन आएका छन् एङ्गल्स आएका छन् माओ आएका छन् अरू नेताहरू आएका छन् कोही हाम्रो नेता अब सही विचार छ भने त अप्नाउनेहरूको सही कुरा अप्नाउने त्यसमा अडि रहने त्यसलाई अगाडि बढाउने इमान्दारी त चाहियो।
प्रधानमन्त्री ओलीले पार्टीभित्र विमति जनाउने तर सही बाटो के हो भनेर पहिल्याउन नसक्ने प्रवृत्ति देखा पर्दै आएको स्पष्ट गर्नुभयो। हिजोदेखि शुरू भएको कार्यशालामा एमालेका सबै प्रदेश र जिल्ला कमिटिका अध्यक्ष सचिव संगठन विभागका प्रमुख प्रदेश कमिटिबाट थप दुई महिला जनसंगठनका केन्द्रीय अध्यक्ष महासचिव र महानगर उपमहानगरका एमालेबाट निर्वाचित प्रमुख उपप्रमुखहरूको सहभागिता छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनैतिक अस्थिरताको अन्त्य गरी देशलाई सुसंस्कृत राजनीतितर्फ लैजान अहिलेको सरकार बनेको बताउनु भएको छ। ज्यापो संस्कृति विकास कोषले आज काठमाडौँमा गरेको 21 राष्ट्रिय ज्यापो दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बदनाम गर्ने र राजनैतिक उपलब्धिहरू नै धरापमा पार्ने कोशिश भएकाले दुई ठूला दलको सहकार्यमा सरकार बनेको बताउनुभयो। प्रधानमन्त्री ओलीले ज्यापू गुठीका लागि अक्षय कोषमा रकम वृद्धि गर्ने विश्वास दिलाउनुभयो। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको अनुसन्धानका कामहरू कानून बमोजिम भइरहेको बताउनु भएको छ। आज भरतपुरमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले उहाँ विरूद्ध बाहिर प्रतिशोध साँधेको भनी गरिएको हल्लाहरू निराधार भएको बताउनुभयो। गृहमन्त्री लेखकले सहकारीको रकम अपचलन सम्बन्धमा संसदीय छानबिन समितिले नै अनुसन्धान र अध्ययन गरेको र त्यसमा उहाँकै पार्टीका साथीहरू पनि रहनुभएकाले प्रतिशोध साधेको भए उहाँकै पार्टीका साथीहरूले सान्दु भएको होला भन्नुभयो। लामी छानेको छानबिन अनुसन्धान कानून सम्मत नै भएको बताउँदै गृहमन्त्री लेखकले उहाँको हरेक प्रक्रियामा मानवाधिकार हनन नभएको स्पष्ट गर्नुभयो। आज धान्य पूर्णिमाका दिन पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली चाड मनाएका छन्। किराँत समुदायका याखाले चासुवा, सुनुवारले फुलस्यादर, राईले साकेला र लिम्बुहरूले चासोक तङनाम मनाएका छन्। किराँत समुदायले अन्नबाली पाकेपछि आफ्ना पितृहरूलाई चढ़ाउने, आफ्ना पितृलाई धन्यवाद दिँदै धन सम्पत्ति शक्ति बल माग्ने, रोग व्याधि नलागोस्, कुनै अनिष्ट नहोस् र कुनै कमी कमजोरी भएमा क्षमा दिनुहोस् भनी पितृलाई अनुरोध गर्दै उधौली चाड़ मनाउने गर्दछन्। यसैगरी आज नयाँ धान भित्रिआएको खुशियालीमा नेवार समुदायले योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। यस्तै आजैका दिन धानको विधिपूर्वक पूजा आजा एवं दान गरी धान्य पूर्णिमा पर्व पनि मनाइएको छ। मंगसिरमा धान भित्रिआएपछि नयाँ भित्रिएको धान कुटेर चामल बनाउने, त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी, मालपुवा बनाएर चढ़ाउने परम्परा छ। यस अवसरमा काभ्रे पलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्त लिंगेश्वर, काठमाडौँको चम्पादेवी, नुवाकोटको शिखरवेशी र दुप्चेश्वर लगायत स्थानमा मेला लाग्ने गर्दछ। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले नेपाली कांग्रेस विधिको शासन स्थापना गर्ने अभियानमा लागेको बताउनु भएको छ। आज काठमाडौँ महानगरपालिका 31 नयाँ बानेश्वरमा नेपाली कांग्रेसको 100 दिने अभियान अन्तर्गत आयोजित कार्यक्रममा उप प्रधानमन्त्री सिंहले विधि अनुसार सरकार सञ्चालन हुने भन्दै कानूनी शासन स्थापित गर्नु कांग्रेसको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो। उप प्रधानमन्त्री सिंहले सम्पूर्ण काम कानूनी प्रक्रिया र विधि अनुसार हुने सन्दर्भलाई कार्यकर्ताले राम्रोसँग बुझेर पार्टीलाई बलियो बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सोढीले सीड नम्बर GR 39 सिफारिशले नीति निर्माण कार्यान्वयन र प्रभावकारी उपाय अपनाउन सरकारलाई स्पष्ट मार्गदर्शन प्रदान गरेको बताउनु भएको छ। राष्ट्रिय आदिवासी जनजाति महिला मंचले आज काठमाडौँमा आयोजना गरेको सीड नम्बर GR 39 सम्बन्धी अन्तर्क्रियामा मन्त्री सुडीले सीड नम्बर GR 39 आदिवासी महिलाका अधिकार र योगदानलाई सम्मान गर्दै जलवायु न्याय र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। GR 39 जलवायु न्याय र जैविक विविधताको संरक्षणमा आदिवासी महिलाको नेतृत्व र योगदानलाई महत्वपूर्ण ठहर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उनीहरूको सहभागिता सुनिश्चित गर्न मन्त्री सुडीले आग्रह समेत गर्नुभयो। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र बिना स्वतन्त्र संचारको कल्पना गर्न कठिन हुने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ धनुषाका नवनिर्वाचित पदाधिकारीलाई आज जनकपुरमा सम्मान गर्दै कांग्रेस नेता निधिले मुलुक बनाउने कार्यमा अझ बढ़ी जिम्मेवारीका साथ खबरदारी गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो। पछिल्लो समय बाँकेका किसानहरू व्यावसायिक बाख्रा पालनतर्फ आकर्षित हुन थालेका छन्। सुरक्षित खोर निर्माण भएसँगै राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका किसान व्यावसायिक बाख्रा पालनमा आकर्षित भएका हुन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बाँकेको राप्तीसुनारी गाउँपालिका बाख्रा पालनका लागि पकेट क्षेत्रको रूपमा चिनिँदै आएको छ। यो बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ। यहाँका कृषकहरूले बाघ तथा चितुवाको आक्रमणबाट वर्षेनी ठूलो नोक्सानी बेहोर्दै आएका थिए। तर अहिले सुरक्षित बाख्राको खोर निर्माण भएपछि बाख्रा सुरक्षित रहेको बाख्रा पालक कृषक प्रतीक्षा केसी बताउनुहुन्छ।
सहयोग गरेको यो पक्की खोर नआउँदासम्म हामीलाई धेरै नै तनाव थियो। मध्यवर्ती क्षेत्रबाट आउने चितुवा बाघले खोरमा आएर बाख्राहरू मार्ने गर्थ्यो। अहिले हामीलाई यस संस्थाले सहयोग गरे बापत हामीले यो पक्की खोर बनायौं। अहिले हामी धेरै सुरक्षित छौं।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाख्रा पालन गर्ने कृषकहरूका लागि 550 भन्दा बढी सुरक्षित खोर निर्माण भएपछि 6,000 भन्दा बढी बाख्रा द्वारा सुरक्षित रहेको जेडएसएल नेपालका प्रदीप सेडाई बताउनुहुन्छ।
जेडएसएल नेपालले विभिन्न संरक्षण परियोजना मार्फत चाहिँ मध्यवर्ती क्षेत्रमा बस्ने जनताहरूको जीविकोपार्जनमा टेवा पुर्याउने हिसाबले उहाँले परम्परागत रूपमा गर्दै आउनुभएको बाख्रा पालनमा चाहिँ उहाँहरूलाई बाघ चितुवाले जुन किसिमको असर गरिरहेको थियो, जेडएसएल नेपालले विभिन्न संरक्षण साझेदार संस्थाहरू मार्फत लगभग हामीले 550 जति खोरबाट चाहिँ लगभग 6,000 जति चाहिँ बाख्रा सुरक्षित गर्न सफल भएको छ। यसले चाहिँ उहाँहरूको जीविकोपार्जनलाई विविधीकरण गर्न पनि सपोर्ट गरेको छ।
बारी छेउछाउमा घाँस लगाएर बाख्राको आहार व्यवस्थापन गर्न थालेपछि वन्य जन्तुको आक्रमणबाट समेत बाख्राहरू सुरक्षित हुन थालेका छन्। सुरक्षित खोर निर्माण कार्यक्रम सबैभन्दा सफल कार्यक्रम भएको बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्का बताउनुहुन्छ।
पछिल्लो समयमा विभिन्न साझेदार संस्थाहरूले झन्झनै बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा 600 जति सुरक्षित खोरहरू निर्माण भएको अवस्था छ। खोर भित्रबाट चितुवाले तानेर लग्यो भनेर राहतको हामीले सिफारिस गर्नु परेको छैन, राज्यले त्यो राहत दिनुपर्ने अवस्था नभएको कारणले यो एउटा सफल कार्यक्रमको रूपमा पनि हामीले लिन्छौँ।
बाँकेमा पछिल्लो समय मध्यवर्ती क्षेत्रका बाख्रा पालन गर्ने कृषकहरूका लागि सुरक्षित खोर निर्माण भएपछि बाघले खोरमै आएर आक्रमण नगरेको हुँदा कृषकहरूको सुरक्षित खोरप्रति विश्वास बढ्दै गएको ढकेरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दलबहादुर खड्का बताउनुहुन्छ।
किसानहरूको माग अनुसारका सुरक्षित खोरहरू बनाइसकेपछि अहिले बाख्राहरू धेरै सुरक्षित छन् र त्यो खोरबाट निकाल्न सक्ने अवस्था पनि छैन।
सुरक्षित खोर निर्माण भएसँगै मध्यवर्ती क्षेत्रभित्रका बाख्रा पालन गर्ने कृषकहरू बाख्रा पालनतर्फ आकर्षित हुनुको साथै बाख्रा पालनबाट आय आर्जन समेत गर्न थालेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। फ्रान्समा चिदो नामको आँधीका कारण कम्तीमा 11 जनाको मृत्यु भएको छ। आँधीपछि आएको पहिरोमा 11 जनाको मृत्यु भएको र 250 भन्दा बढ़ी घाइते भएका छन्। हिन्द महासागरबाट प्रतिघण्टा 225 किलोमिटरको गतिमा आएको आँधीले फ्रान्सको मेयोट क्षेत्र प्रभावित भएको छ। आँधीले धेरै घरहरू ध्वस्त भएका, रूख र विद्युतका पोलहरू ढल्दा विद्युत सेवा अवरूद्ध हुनका साथै सड़क र हवाई सेवा समेत अवरूद्ध भएका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रो र प्रधानमन्त्री फ्रान्सवा बेरूले आँधीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यलाई प्रभावकारी बनाइने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिण कोरियाका प्रधानमन्त्री हान डग सोसँग शनिबार भएको टेलिफोन वार्तामा दक्षिण कोरियासँगको अमेरिकी सम्बन्ध मजबूत रहेको र यो क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। दक्षिण कोरियाली नेता युन सुक योल विरूद्ध महाअभियोग लगाई पदच्युत गरिएपछि कार्यवाहक राष्ट्रपति बन्नुभएका प्रधानमन्त्री हानसँगको कुराकानीमा राष्ट्रपति बाइडेनले दुई देशको सम्बन्ध मजबूत रहेको र यो आगामी दिनमा अझ प्रगाढ रहने बताउनु भएको हो। व्हाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति बाइडेनले कार्यवाहक राष्ट्रपति हानको कार्यकालमा हिन्द प्रशान्त क्षेत्रमा शान्ति र समृद्धिका लागि गठबन्धन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ। दक्षिण कोरियाका सांसदहरूले शनिबार युनमाथि महाअभियोग लगाउने पक्षमा मतदान गरेका थिए। अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलका प्रमुख कार्यकारी अधिकृत डेभिन नोन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गर्नुभएको छ। हाउस इन्टेलिजेन्स कमिटीको पूर्व अध्यक्षको रूपमा नुन्सको अनुभव र सन् 2016 अमेरिकी निर्वाचनमा रूसी हस्तक्षेपको पर्दाफाश गर्न महत्वपूर्ण भूमिकाको लागि समितिको प्रमुखका लागि योग्य रहेको ट्रम्पले बताउनुभयो। यस समितिमा संघीय सरकार बाहिरका प्रतिष्ठित नागरिकहरू समावेश छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालले कम्बोडिया समक्ष कम्बोडिया भैरवा, भैरवा कम्बोडिया सिधा हवाई उडानको प्रस्ताव गरेको छ। कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला सम्बन्धी मन्त्री चाई बेरिनसँग आइतबार भएको भेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले कम्बोडिया भैरवा, कम्बोडिया सिधा उडानको प्रस्ताव गर्नुभएको हो। भेटमा मन्त्री पाण्डेले सरकारले पोखरा र भैरवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतका बारेमा समेत जानकारी गराउनुभयो। भेटमा दुवै देशका प्रमुख बौद्ध तीर्थ स्थलहरूलाई जोड्ने गरी बौद्ध सर्किटको रूपमा विकास गर्न सकिने, पर्यटन प्रवर्धनका लागि दुवै देश बीचमा कला संगीत र साहित्यमा पर्यटन बोर्ड बीच साझेदारी गर्न सकिने विषयमा भेटका क्रममा छलफल भएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ। पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडान र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताका विषयमा पनि दुई मन्त्री बीच विचार विमर्श भएको थियो। तनहुँ जलविद्युत आयोजनाको जलाशयको मुहानबाट पेनस्टक पाइप रहने स्थानसम्मको 1493 मिटर लामो सुरुङ छिचोलिएको छ। मुख्य सुरुङबाट गएको पानीलाई पेनस्टक पाइप मार्फत भूमिगत विद्युत गृहमा खसाली विद्युत उत्पादनका लागि कंक्रिट लाइनिङ कार्य हाल भइरहेको आयोजनाले जनाएको छ। विद्युत गृहका सिभिल संरचना निर्माण अन्तिम चरणमा रहेको आयोजनाले उल्लेख गरेको छ। प्याकेज दुईको समग्र भौतिक प्रगति करिब 62% पुगेको आयोजनाले जनाएको छ। प्याकेज तीन अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म 220 केवी को डबल सर्किट प्रसारण लाइन निर्माणको काम हाल भइरहेको छ। आयोजनाको कुल लागत 50 करोड 50 लाख अमेरिकी डलर रहेको छ। मनकामना केबल कारको सेवा दुई दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रालीका नायब प्रबन्धक उज्जवल शेरचनले मर्मत समारका लागि पुष 1 र 2 गते केबल कार सेवा बन्द रहने जानकारी दिनुभयो। टावरको मर्मत समारका लागि दुई दिन केबल कार सेवा बन्द गर्न लागि भन्दै आगामी पुष 3 गते बुधबारदेखि केबल कार सेवा नियमित रूपमा सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले उल्लेख गर्नुभयो। मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विक्रम सम्वत 2055 मंगिर 8 गतेदेखि मनकामना केबल कार सञ्चालनमा ल्याइएको थियो। 27 वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टिकापुर विमानस्थल आइतबारबाट नियमित सञ्चालनमा आएको छ। आइतबार तारा एयरको ट्विन अटर विमान चालक दलका सदस्य सहित 12 यात्रु बोकेर दिउँसो 1:44 बजे टिकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान शुरू भएको हो। यसअघि विक्रम सम्वत 2041 असोज 25 गतेदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द शुरू भएसँगै 2053 साल माघदेखि बन्द रहेको थियो। पहिलो उडान मार्फत टिकापुर पुग्नुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरूण कुमार चौधरी लगायतलाई टिकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य संघ टिकापुरका उपाध्यक्ष कृष्ण बजगाई लगायतले विमानस्थलमा स्वागत गर्नुभएको थियो। कर्णाली कोरिडोर सड़क कर्णालीका विभिन्न जिल्लामा पुगेसँगै त्यहाँ उत्पादित खाद्यान्न तथा फलफूलले बजार पाउन थालेको छ। विदेशमा उत्पादित स्याउ कर्णालीका बजारका कुना कुनासम्म पुगेको अवस्थामा हाल कर्णालीमा स्याउ उत्पादन बढ्न थालेको र विदेशी भूमिबाट आउने स्याउ विस्थापित भएको उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कर्णेलले जानकारी दिनुभयो। उद्योगी तथा व्यवसायीलाई संघले कर्णालीमै उत्पादन भएको स्याउ लगायतका उत्पादनलाई प्रयोगमा जोड दिन पटक पटक पत्राचार गरेको संघले जनाएको छ। हाल कर्णालीका जुम्ला, मुगु र डोल्पामा स्याउ उत्पादन हुने क्रम बढेको र उत्पादित स्याउले सड़क मार्गबाट देशका विभिन्न ठूला शहरमा बजार पाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
काठमाडौँमा जारी नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पोखरा एडभेन्चर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश गरेको छ। सुदूरपश्चिमले दिएको 154 रनको लक्ष्य पछि आएको पोखराले 19.4 ओभरमा सबै विकेट गुमाएर 148 रन मात्रै बनाउन सक्यो। 5 रनको जितसँगै सुदूर 10 अङ्क जोडेर शीर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो। पोखराको लागि ब्याटिङतर्फ ओपनर एन्ड्रिस गोजले सर्वाधिक 36 रन बनाए। त्यस्तै किरण ठगुन्ना 32 रनबाट बोल आउट भए। रेवन रिफरले 33 रन बनाए। अर्का ओपनर दिनेश करेलले 15 रन जोड्दा जिन मल्लिकले 10 रन बनाएर आउट भए। यता बलिङतर्फ सुदूरका लागि स्कट कुगिलिनले 5 विकेट लिँदा हरमित सिंहले 2, सेफ जेबले 1 विकेट लिए। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टसारेर पहिला ब्याटिङ गरेको सुदूरले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 153 रन बनाएको थियो। सुदूरका लागि आरिफ शेखले सर्वाधिक 42 रन बनाए। त्यस्तै ब्रान्ड म्याकुल 23, कप्तान दिपेन्द्र सिंह ऐरी 20, विनोद भण्डारी 14, हरमित सिंह 13, ईशान पाण्डे 10 रन बनाए। यता बलिङतर्फ पोखराको लागि कप्तान कुशल फुर्तेलले 2 विकेट लिए। रेमन रिफर, सागर ढकाल र माइकल रिक्तले समान 1-1 विकेट हात पारे। अर्को खेलमा काठमाडौँ गोर्खाजले विराटनगर किङ्समाथि 1 विकेटको साँगुरो जित दर्ता गरेको छ। विराटनगरले दिएको 118 रनको लक्ष्य काठमाडौँले 18.1 ओभरमा 9 विकेट गुमाएर पूरा गरेको हो। काठमाडौँको धर्मरायको पारीलाई अन्तिममा दिपेश कणेल र शंकर राणाले जोगाए। उनीहरूले 18 रनको नट आउट साझेदारी गरेका थिए। दिपेशले 11 रन बनाए भने शंकरले 16 रन बनाएका थिए। काठमाडौँका प्रतीक श्रेष्ठले सर्वाधिक 39 रन बनाए। विराटनगरका सन्दीप लामिछाने 3 विकेट दिँदा अनिल खरेल, बसिर अहमद र क्रिस सुलनले समान 2-2 विकेट हात पारे। टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर 19.5 ओभरमा सबै विकेट गुमाएर जम्मा 117 रन बनाएको थियो। विराटनगरका राजेश पुलामीले सर्वाधिक 25 रन बनाए। यसै गरी दीपक बोहराले 20 रन बनाउँदा स्कट एवार्डले 15 रन जोडे। काठमाडौँका जेराड यसमानले सर्वाधिक तीन विकेट लिँदा दिपेश कर्णले दुई विकेट हात पारे। यसै गरी शहामद आलम, ड्यान बाउथ र कप्तान करण केसीले एक एक विकेट लिए। निकै कम अन्तरले जितेकाले काठमाडौँले प्लेअफ पुग्ने सम्भावना पनि निकै कम रहेको छ। काठमाडौँको नतिजाले चितवन राइनोज भने प्लेअफमा पुगेको छ। काठमाडौँ चितवन र कर्णाली एक्सको समान 8 अङ्क भए पनि चितवन नेट रन रेटमा अगाडि रहेको छ। कर्णालीले सोमबार सुदूरपश्चिमसँग आफ्नो सम्बोधनको अन्तिम खेल खेल्नेछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 23.7 डिग्री सेल्सियस, न्यूनतम 7.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 18.6 डिग्री सेल्सियस, न्यूनतम 4.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 20.2 डिग्री सेल्सियस, न्यूनतम 6.8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 21.6 डिग्री सेल्सियस, न्यूनतम 4.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम 23 डिग्री सेल्सियस, न्यूनतम 4.1 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै कठिन परिस्थितिको सामना गरेर अघि बढ्न एमाले कार्यकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको अनुसन्धानका कामहरू कानून बमोजिम नै भइरहेको गृहमन्त्री रमेश लेखकद्वारा स्पष्ट। कानूनी शासन स्थापित गर्नु नेपाली कांग्रेसको पहिलो प्राथमिकता रहेको उप प्रधानमन्त्री प्रकाश मानसिंहको भनाई। फ्रान्समा चिदो आदिका कारण कम्तीमा 11 जनाको मृत्यु र एनपीएल क्रिकेट अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्स र काठमाडौँ गोर्खाज विजयी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।